Radio Bheri FM. Radio Bheri FM.
Radio Bheri FM. 98.6 Rexi 2.7 MHz. बाँके बर्दिया दाङ सहित 35 जिल्लामा मतगणना जारी ठूला तीन दल बीचले मुख्य प्रतिस्पर्धा प्रमुख तीन दल एक एक ठाउँमा विजयी
आकाशे पानीको भर पर्नुपर्ने बाध्यताले सुर्खेत सहित विभिन्न जिल्लामा अझै पनि धेरै किसानले बिउसम्म राख्न पाएनन् धान दिवस औपचारिकतामै सीमित
संवैधानिक परिषदले प्रधान न्यायाधीशमा गोपाल पराजुलीको नाम सिफारिस गर्यो
र मेक्सिकोलाई हराउँदै जर्मनी अन्तर्महादेशीय कप फुटबलको फाइनलमा प्रवेश उपाधिको लागि चिलीसँग भिड्ने हिमाल पहाड तराई कोही छैनन् पराई बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा दोस्रो चरणको चुनावको नतिजा आउन थालेको छ अहिलेसम्म तीनवटा गाउँपालिकाको नतिजा आइसकेको छ जसमा प्रमुखमा तीन पार्टी काङ्ग्रेस एमाले र माओवादी केन्द्र एक एकवटा गाउँपालिकामा विजय भएका छन् प्रमुख पदमा विजयी नेपाली काङ्ग्रेस बझाङको काँडा गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामी नेकपा एमाले बझाङको मस्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायत माओवादी केन्द्र सोलुखुम्बुको लिखु पिके गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बस्नेत विजयी हुनुभएको छ त्यस्तै उपप्रमुख पदमा विजयी नेपाली काङ्ग्रेस बझाङको काँडा गाउँपालिकाका उपाध्यक्ष कल्पना बोहरा नेकपा एमाले बझाङको मस्ता गाउँपालिकाका उपाध्यक्ष भगवती बोहरा र माओवादी केन्द्र सोलुखुम्बुको लिखु पिके गाउँपालिकाका उपाध्यक्ष प्रमिला बस्नेत विजयी हुनुभएको छ
स्थानीय तहमा मतगणना चलिरहेको छ बर्दियामा चार तहमा माओवादी केन्द्र दुई तहमा एमालेको अग्रता रहेको छ भने एक तहमा कङ्ग्रेसको अग्रता रहेको छ बर्दियाका आठैवटा स्थानीय तहमा मतगणना हिजोदेखि सुरु भएको हो मधुबन नगरपालिका ठाकुरबाबा नगरपालिका बाह्रबर्दिया र गेरुवा गाउँपालिका गरी चार तहमा माओवादीले अग्रता लिएको छ यसै गरी गुलरिया नगरपालिका बाँसगढी नगरपालिका र बढैया गाउँपालिका गरी तीन तहमा एमाले अग्रता लिएको छ एउटा नगरपालिका राजापुर नगरपालिकामा नेपाली कङ्ग्रेसले अग्रता लिएको छ गुदरिया नगरपालिकाले मा नेपाली कङ्ग्रेसका मुक्तिनाथ यादवले 823 मत पाउनु भएको छ भने एमालेका हरिप्रसाद ग्याउली 1285 मतका साथ अग्रस्थानमा हुनुहुन्छ त्यसै गरी माओवादी केन्द्रका गिहेन्द्र प्रसाद ढकाल 414 मत पाउनु भएको छ यो हामीलाई पछिल्लो विवरण प्राप्त भएको अनुसार हो योभन्दा पछिल्लो विवरण हामीलाई प्राप्त भएको छैन यसैबीच ठाकुरबाबा नगरपालिकामा मकुराम थारू 719 मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने एमालेका घनश्याम श्रेष्ठ 483 मत पाउनु भएको छ यसै गरी माओवादीका नेत्रराज आचार्यले 1229 मत पाउनु भएको छ यसै गरी मधुबन नगरपालिकामा जगप्रसाद पाण्डेले 925 मत पाउनु भएको छ भने कङ्ग्रेसका जगप्रसाद पाण्डेको 925 रहेको छ त्यसै गरी एमालेका दुर्गबहादुर ओलीको 353 मत हुँदा माओवादी केन्द्रको गणेश बहादुर छेत्रीको 1129 मतका साथ अग्रस्थानमा हुनुहुन्छ यसै गरी बाँसगढी नगरपालिकामा नेकपा एमालेका शालिक राम अधिकारी 984 मतका साथ अग्रस्थानमा हुँदा माओवादी केन्द्रका बिना राम थारू 646 मतका साथ उहाँलाई पछि रहनु भएको छ भने कङ्ग्रेसका गङ्गाधार पौडेल 333 मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ यसै गरी बाह्रबर्दिया नगरपालिकामा पनि माओवादीकै अग्रता रहेको छ भने अन्य तीन स्थानमा एमाले चार स्थानमा माओवादी र एक स्थानमा नेपाली कङ्ग्रेसको अग्रता रहेको छ यो बर्दियाको खबर हो
बाँकेमा आठ स्थानीय तहमध्ये चारमा नेकपा एमाले अग्रता लिएको छ भने काङ्ग्रेसले दुई संघीय समाजवादी फोरम र रापरपाले एक एक तहमा अग्रता लिएका छन् नेकपा एमाले नेपालगञ्ज महानगरपालिका कोहलपुर नगरपालिका खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा अग्रता लिएको छ त्यस्तै काङ्ग्रेसले डुडुवा र राप्ती सोनारी गाउँपालिकामा अग्रता लिएको छ भने फोरमले नरेनापुर र रापरपाले जानकीमा अग्रता लिएको छ। नेपालगंजमा प्रमुखमा एमाले 280 मतका साथ अग्रस्थानमा रहेको छ भने काङ्ग्रेस 232 मतका साथ पछ्याइरहेको छ। त्यस्तै राप्रपाले 204 र माओवादी केन्द्रले 144 मत पाएको छ। खजुरामा प्रमुखमा एमाले 1013 माओवादी केन्द्रले 431 र काङ्ग्रेसले 309 मत पाएको छ। यस्तै वडा नम्बर 1 को अध्यक्षमा एमालेका सुमन मल्ल 1054 मतसहित विजयी हुनुभएको छ। डुडुवामा प्रमुखमा काङ्ग्रेसले 1142, फोरम नेपालले 1078, राप्रपाले 248, फोरम लोकतान्त्रिकले 235, माओवादी केन्द्रले 153 र एमाले 88 मत पाएको छ।
दोस्रो चरणको निर्वाचन अन्तर्गत बाँके बर्दिया दाङ सहित 35 जिल्लाका धेरै जसो स्थानीय तहको मतगणना अहिले पनि चलिरहेको छ। प्रारम्भिक मतगणना अनुसार अधिकांश ठाउँमा 3 ठूला दल नेपाली कंग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका उम्मेद्वार बीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ। केही स्थानीय तहमा ओडाको अन्तिम मत परिणाम सार्वजनिक भएका छन् भने केही तहको मतगणना तयारी पनि भइरहेको निर्वाचन आयोगले जनाएको छ। प्रदेश नम्बर 1, 5 र 7 का 334 स्थानीय तहका लागि 15,038 पदका लागि 62,408 उम्मेद्वार चुनावी मैदानमा रहेका छन्। आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले महानगर, उपमहानगरको 7 दिनभित्र र अरूमा 3 दिनभित्र मतगणना सक्ने गरी गणनाको व्यवस्था गरिएको बताउनु भएको छ। तीनवटा प्रदेशमा समग्र 70.5% मत खसेको थियो।
यस्तै स्थानीय तह दोस्रो चरणको निर्वाचनमा नेपाली काङ्ग्रेसले दार्चुलाको लेकम गाउँपालिकामा विजय सुरुवात गरेको छ। लेकम गाउँपालिका 1 को वडा अध्यक्षमा काङ्ग्रेसका उम्मेद्वार दौलत सिंह साउद 455 मत ल्याएर विजय हुनुभएको हो। उहाँका प्रतिद्वन्दी नेकपा एमालेका चन्द्रसिंह बोहराले 292 मत तथा नेकपा माओवादी केन्द्रका तारासिंह बोहराले 213 मत प्राप्त गर्नुभएको छ। यो वडामा कुल 1080 मत खसेको थियो। पदाङको सुरमा गाउँपालिकामा 1 भने काङ्ग्रेसको प्यानल नै विजय भएको छ। उहाँका निकटतम प्रतिद्वन्दी एमालेको वडा अध्यक्षका उम्मेद्वार दीपक बोहरालाई पछि पार्दै काङ्ग्रेसका पुष्कल बोहरालेको प्यानलले विजय भएको हो। बोहराले 288 मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दी एमालेका दीपक बोहराले 200 मत प्राप्त गर्नुभएको छ। त्यस्तै डडेलधुरामा अम्बरगढी नगरपालिकाको वडा नम्बर 11 नेकपा एमालेको प्यानल सहितै नै विजय भएको छ। एमालेका वडा अध्यक्षका उम्मेद्वार सूर्यप्रकाश खड्का विजय हुनुभएको हो। उहाँले 363 मत ल्याएर विजय हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका धर्मसिंह धानुकले 260 मत प्राप्त गर्नुभएको छ। त्यस्तै डलधुराको अजय मेरो गाउँपालिकाको वडा नम्बर 6 माओवादी केन्द्रको प्यानल विजय भएको छ। त्यस्तै माओवादी केन्द्रका दानबहादुर खड्काले 480 मत ल्याएर विजय हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्दी एमालेका हिकमत भण्डारीले भने 309 मत ल्याउनु भएको थियो।
यस्तै दाङको गडुवा गाउँपालिका वडा नम्बर 8 र राप्ती गाउँपालिका वडा नम्बर 9 माओवादी केन्द्रको पुरै प्यानल विजय भएको छ। गडुवाको 8 को अध्यक्षमा सुद्धा सिद्दिकिन र राति 9 रिमबहादुर सुनारी मगर विजयी हुनुभएको हो। गडुवा 8 को अध्यक्षमा दाङका सबैभन्दा कान्छा उम्मेद्वार रहनुभएका 21 वर्षीय सुद्धाम सिद्दिकी 107 मत ल्याएर विजयी हुनुभएको छ। भारतसँग सीमा जोडिएको यो वडाको कुल मतदाता 498 रहेकोमा 347 मत खसेको थियो। यसै गरी राति गाउँपालिका वडा नम्बर 1 को अध्यक्षमा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर 201 मत ल्याउँदै प्यानलसहित विजयी हुनुभएको छ। यस वडामा कुल मतदाता 583 रहेकोमा 437 मत खसेको थियो। दाङकै दशरथ गाउँपालिका वडा नम्बर 1 वडा अध्यक्ष सहित पुरै पदमा एमालेको समूह विजय भएको छ। एमालेका वडा अध्यक्ष उम्मेद्वार श्रीप्रसाद चौधरी 382 मतका साथ विजय हुनुभएको हो। प्युठानको सरुमा रानी गाउँपालिका वडा नम्बर 6 एमाले विजय भएको छ। नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेद्वार तुलबहादुर रोका सहितको प्यानल नै विजय भएको हो। रोकाले 494 मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका खिमबहादुर विकले 303 मत प्राप्त गर्नुभयो। दाङका 2 उपमहानगरपालिका सहित 4 स्थानीय तहमा नेकपा एमाले अग्रता लिएको छ भने 3 स्थानीय तहमा माओवादी अगाडि छ। 2 स्थानीय तहमा नेपाली कङ्ग्रेसले अग्रता लिएको छ।
यस्तै डोटीको केआई सिंह गाउँपालिका 1 वडा अध्यक्ष सहित काङ्ग्रेसको पुरै प्यानललाई विजय भएको छ। वडा अध्यक्षमा काङ्ग्रेसका कृष्ण बहादुर बम 324 र उहाँका निकटतम प्रतिद्वन्दी डबल तिरुवाले 157 मत प्राप्त गर्नुभएको छ।
यता नेपाली कङ्ग्रेस र नेकपा एमालेका कार्यकर्ता बीच झडपको कारण स्थगित भएको बझाङको जय पृथ्वी नगरपालिकाका दुई मतदान केन्द्रमा आज मतदान हुने भएको छ। वडा नम्बर तीनका क र ख बुथमा झडपपछि मतदान स्थगित गरिएको थियो। सर्वदलीय सहमतिपछि जिल्ला निर्वाचन कार्यालयले आजका लागि मतदान कार्यक्रम तय गरेको हो। जय पृथ्वी नगरपालिका तीनको पाण्डु उच्च माध्यमिक केन्द्रमा कङ्ग्रेस र एमालेका कार्यकर्ता बीच झडप भएपछि मतदान कार्य रोकिएको थियो। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। दुई बाली धानको विस्तार आर्थिक समृद्धिको आधार भुन्ने मूल नाराको साथ सुर्खेतमा पनि 14 राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। जिल्ला कृषि विकास कार्यालयको अगुवाईमा वीरेन्द्रनगर 10 घुस्रामा रोपाई कार्यक्रमको आयोजना गरी धान दिवस मनाइएको हो। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदी, उपप्रमुख मोहन माया ढकाल, एमालेका उपाध्यक्ष अमृत बिसी, मणिकापुर कृषि सहकारी संस्थाका अध्यक्ष एवं वडा नम्बर 10 वडाध्यक्ष रत्नबहादुर बुढाले सिंचाई र प्रविधिबाट अब खेती गर्ने प्रणालीको विकास हुनुपर्नेमा जोड दिनु भएको छ। धान उत्पादन बढाउनका लागि सिंचाई आयोजनाहरूलाई प्राथमिकता दिनुपर्ने औल्याउनु भएको छ। वरिष्ठ कृषि विकास अधिकृत कलिका प्रसाद कोइरालाले सिंचाई सुविधा नहुँदा किसानहरूले प्रमुख अन्न बाली धान पर्याप्त उत्पादन गर्न नसकेको बताउनु भयो। कार्यक्रममा महिला तथा पुरुषको हिलो दौड समेत गराइएको थियो। असार 15 गतेलाई मानव रोपेर मुरी फलाउने दिनको रूपमा लिइने भए पनि समयमै वर्षा नभएका कारण सुर्खेतमा सोचे अनुसारको रोपाई हुन नसकेको उहाँहरूको भनाइरहेको छ। उहाँले साउनको पहिलो सातासम्म धान रोपियो भने उत्पादन नघट्ने बताउनु भयो। सुर्खेतमा छिटपुट रूपमा रोपाई भए पनि कतिपय किसानले भने अझै बिउ समेत राख्न पाएका छैनन्। करिब 14,000 हेक्टरमा धान खेती हुने गरेको सुर्खेतमा 32% खेतमा मात्रै सिँचाइ पुगेको छ भने बाँकी 68% धान खेती आकाशे पानीको भर पर्नुपर्ने बाध्यता समेत रहेको छ। वर्षै पछि कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले 2062 असार 15 धान दिवसको रूपमा मनाउन थालिएको हो। नेपालमा चैते धान, वर्षे धान, गहिया धानको खेती हुँदै आएको छ।
आइएनएफ सुर्खेतले पश्चिम सुर्खेतको भट्टेघारीमा 15 घर अग्निपीडितलाई घर छाउनको लागि जस्ता पाता सहयोग गरेको छ। भट्टेघारीमै पुगेर आइएनएफले आगोले घर जलेका 15 घर परिवारलाई 2 बण्डलका दरले जस्ता पाता प्रदान गरेको प्रशासकीय अधिकृत नारायण खड्काले बताउनु भएको छ। 1,60,000 रुपियाँ बराबरको जस्ता पाता कविराम सुनार, दत्त शाही, धनबहादुर सुनार लगायत 15 घर परिवारलाई दिएको उहाँको भनाइ छ। अग्निपीडितलाई ब्राहताल गाउँपालिकाका प्रमुख तेज बहादुर बस्नेत, आइएनएफ सुर्खेतका प्रमुख मंगल बहादुर थारू, नेपाल रेड क्रस सोसाइटी सुर्खेतका उपसभापति देव बहादुर ढकाल, ब्राहताल गाउँपालिकाका 8 वडा अध्यक्ष मणिराम कार्के लगायतले संयुक्त रूपमा पाता हस्तान्तरण गर्नुभएको हो। 19 फिटे पाताको 2 बण्डल पाएपछि अग्निपीडित खुसी भएका छन्। घरले छानो छाउँदा आगो लागेर हैरान भएका आफूहरूले जस्ता पाता पाएपछि ठूलो राहत महसुस गरेको धनबहादुर सुनारले बताउनुभयो।
वीरेन्द्रनगर नगरपालिकाभित्र फुटफाट व्यवसायहरूले व्यवसाय सञ्चालनको लागि वैकल्पिक स्थानको व्यवस्था गरिदन माग गरेका छन्। विकल्प बिना नै फुटफाट व्यवसाय हटाउन लागेको भन्दै उनीहरूले विकल्प दिएर मात्रै फुटफाट खाली गर्न आग्रह गरेका छन्। नेपाल ट्रेड युनियन महासङ्घ प्रदेश नम्बर 6 सदस्य तोरण विकको नेतृत्वमा फुटफाट व्यवसायहरूले हिजो वीरेन्द्रनगर नगरपालिका र सुर्खेत उपत्यका नगर विकास समितिलाई ज्ञापन पत्र समेत बुझाएका छन्। आफूहरूसँग छलफल र समन्वय नगरी फुटफाट व्यवसाय हटाउन थालेको भन्दै व्यवसायीहरूले यस्तो बताएका हुन्। उनीहरूले वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदी, उपप्रमुख मोहन माया ढकाल, नगर विकास समितिका अध्यक्ष नारायण प्रसाद कोइरालालाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण समेत गराएका छन्।
सामुदायिक क्याम्पसहरूले गुणस्तरीय शिक्षा दिने खालको रणनीति बनाउनु पर्ने मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्र कुमार कोइरालाले सुझाव दिनुभएको छ। गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने सुर्खेतका सामुदायिक क्याम्पसहरूको रणनीति योजना तर्जुमा कार्यशाला सहभागीलाई यस्तो सुझाव दिनुभएको हो। पूर्वी सुर्खेतको सिम्ता बहुमुखी क्याम्पस राकमले आयोजना गरेको कार्यक्रममा आगामी रणनीति तथा योजनाका बारेमा छलफल हुने भएको छ। सुर्खेत जिल्लाका 5 सामुदायिक क्याम्पसका सहभागी प्रमुख तथा प्रतिनिधिले अपनत्व हुने खालको योजना अघि सार्नुपर्नेमा जोड दिएको छ। त्यस्तै सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले यो गोष्ठीलाई सार्थकता बनाउन सम्पूर्ण क्याम्पसको प्रतिनिधिलाई सक्रिय सहभागी बन्न पनि आग्रह गर्नुभएको छ।
भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। संवैधानिक परिषदले प्रधान न्यायाधीशमा गोपाल प्राजरीको नाम सिफारिस गरेको छ। परिषदको बैठकले कायम मुकायम प्रधान न्यायाधीश प्राजरीलाई भावी न्यायाधीशका रूपमा सिफारिस गरेको हो। उम्मेर हदका कारण जेठ 24 गतिदेखि सुशीला कार्की पदमुक्त भएपछि प्राजुलीले कायम मुकायमको रूपमा काम गर्दै आउनु भएको छ। एक सता अघि बसेको बैठकमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले समय मागेपछि उहाँको नाम सिफारिस हुन सकेको थिएन। अब संशोधित सुनाएपछि प्राजुलाई प्रधान न्यायाधीश नियुक्तिको बाटो खुल्नेछ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनाधिकृत रूपमा कर छुट दिएको आरोपमा पक्राउ परेका आन्तरिक राजस्व विभागका प्रमुख चुडामणि शर्मासँग 3 अर्ब रुपियाँ धरौटी मागेको छ। अख्तियारले शर्मा सदस्य सचिव रहेको आयोगले दिएको कर छुटका 125 फाइल खोल्दा 9 अर्ब भन्दा बढी रकम कर गैर कानूनी रूपमा छुट दिएको भेटिएको जनाइएको छ। आरोपमा फरार रहेका आयोगका पदाधिकारीलाई दामासाही रूपमा भाग लगाउँदा शर्माको नाममा 3 अर्ब बराबरको बिगो देखिकाले 3 अर्ब धरोटी माग राखेको अख्तियारको भनाइ छ। अख्तियारले अझै आयोगले निर्णय गरेका झण्डै 944 फाइल खोल्न बाँकी नै रहेको छ।
प्रदेश नम्बर 6 स्थानीय तहहरूले स्थानीय तह सञ्चालन सम्बन्धी ऐन नियमावली र कार्यविधि विषयमा छलफल सुरु गरेका छन्। प्रदेश नम्बर 6 स्थानीय तहहरूमध्ये सबैभन्दा पहिला सुर्खेतको सिम्ता गाउँपालिकामा छलफल भएको हो। सिम्तामा स्थानीय तहको बैठक सञ्चालन कार्यविधि कार्य सम्पादन नियमावली कार्यविभाजन नियमावली आर्थिक ऐन विनियोजन यौन र योजना तथा बजेट तर्जुमा सम्बन्धी छलफल भएको जनाएको छ। छलफलमा आएका विषयवस्तुको आधारमा नै ऐन नियमावली तथा कार्यविधि अन्तिम रूप दिएर कार्यक्रम सञ्चालन गरिने सिम्ता गाउँपालिकाका अध्यक्ष कपिन्द्र केसीले बताउनु भयो। पहिलो चरणको छलफलमा गाउँपालिकाका अध्यक्ष केसी र उपाध्यक्ष चन्द्रकला साई सबै वडाका अध्यक्ष तथा गाउँपालिकाका वडा कर्मचारीहरूको सहभागिता रहेको थियो। अभिमुखीकरणमा भएका छलफललाई अब क्रियाकलापमा परिणत गर्ने योजना भएको अध्यक्ष केसीले बताउनु भयो। अन्य केही स्थानीय तहहरूमा पनि सिम्ता गाउँपालिकाको सिकाइका आधारमा यी नियम र कार्यविधिलाई छलफल गर्ने तयारी भइरहेको बताइएको छ। अध्यक्ष केसीका अनुसार वीरेन्द्रनगरमा भएको स्थानीय तह सञ्चालन तथा व्यवस्थापन सम्बन्धी प्रदेश स्तरीय अभिमुखीकरण सिकाएको आधारमा कार्यक्रम गरिएको हो।
भेरी खबरमा अब एउटा विदेशको खबर। कतारले वार्तामा नबस्ने भनी साउदी अरेबियाले दिएको प्रतिक्रियाको विरोध गरेको छ। कतारले वार्तामै नबस्ने भनी साउदी अरेबियाले राखेको धारणा अतिवादी सोचबाट आएको बताएको छ। कतारमाथि गल्फका विभिन्न देशले लगाएको प्रतिबन्ध र नाकाबन्दीको समाधानका लागि भन्दै 13 बुधे प्रस्ताव सार्वजनिक गरे पनि साउदीले वार्तामा नै नबस्ने बताएको हो। उनीहरूले कुवेतको मध्यस्थताबाट उनीहरूले यस्तै प्रस्ताव सार्वजनिक गरेका हुन्। यसबारेमा गठबन्धनका अरू देशहरूको धारणा भने आएको छैन। कतारले 13 बुधे प्रस्तावमा अल जाजिरा टेलिभिजन बन्द गर्नुपर्ने शर्तका साथै अरू माग पनि आफ्नो देशको आन्तरिक मामिलामाथि हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय कानून विपरीत भएको धारणा राखेको थियो। त्यस्तै यो शर्तका बारेमा बसेर छलफल गर्ने तयारीका लागि कुवेत लगायतले साउदी अरेबियालाई आग्रह गरे पनि साउदीले यो शर्तलाई कतारले पनि स्वागत नगरेकाले वार्तामा नबस्ने बताएको हो। कतारले आतंककारीहरूलाई आश्रय र प्रश्रय दिएको भन्दै मुस्लिम गल्फ देशहरूले करिब 1 महिनादेखि नाकाबन्दी लगाउनुको साथै उसँगको कूटनीतिक पनि विच्छेद गरेका छन्।
भेरी खबरको अन्तिममा लागौँ एउटा खेल खबर। विश्व विजेता जर्मनी फिफा अन्तर्महादेशीय कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। गैराति सोचीमा भएको सेमी फाइनलमा मेक्सिकोलाई 4-1 अन्तरले हराउँदै जर्मनी उपाधिको यात्रा तय गर्न नजिक पुगेको हो। जर्मनीले अब उपाधिका लागि चिलीसँग खेल्नेछ। चिलीले पोर्चुगललाई ट्राई ब्रेकरमा हराएर यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ। फाइनल खेल आउँदो आइतबार राति 12:15 हुनेछ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँके बर्दिया दाङ सहित 35 जिल्लामा मतगणना जारी। ठुला 3 दल बीच नै मुख्य प्रतिस्पर्धा। प्रमुख 3 दल 1-1 ठाउँमा विजयी।
आकाशे पानीको भर पर्नुपर्ने बाध्यताले सुर्खेत सहित विभिन्न जिल्लामा अझै पनि धेरै किसानले बिउ समेत राख्न पाएनन्। धान दिवस औपचारिकतामै सीमित।
संवैधानिक परिषदले प्रधान न्यायाधीशमा गोपाल पराजुलीको नाम सिफारिस गर्यो।
र मेक्सिकोलाई हराउँदै जर्मनी अन्तर्महादेशीय कप फुटबलको फाइनलमा प्रवेश। उपाधिको लागि चिलीसँग भिड्ने। हवस् त अहिलेलाई बिहानको भेरी खबरको समय यहीँ सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु र मधुबन बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।